सुदूरपश्चिमको विकासप्रति समर्पित दिनेश एफएम 93.8 मेगासँगै अनलाइन र मोबाइलमा समेत एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सहकर्मी रोशन भट्टसँगै जनक विष्टको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। सरकारले तोक्ने धानको समर्थन मूल्य, सुदूरपश्चिमका किसानहरूका लागि हर्षण विस्मात। सरकारी संस्थानले उत्पादनको 2% मात्रै धान खरिद गर्दा व्यापारीलाई सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता।
कैलाली र कञ्चनपुरका चार नगरको असक्षमताका कारण अरबौंको क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयनमा चुनौती। सडकको क्षेत्राधिकार खाली गर्न र फोहोर मैला व्यवस्थापनका लागि जग्गा खोज्नै बाँकी।
शहरी विकासको गाडी प्रदेश सरकारले अपहरण शैलीमा नियन्त्रणमा लिएपछि संघीय शहरी मन्त्रालयसँगको सम्बन्ध बिग्रियो। सुदूरपश्चिमको विकास निर्माणका लागि विनियोजित बजेट घटाउने तयारी।
र सुदूरपश्चिम सरकारले सुरु गरेको हेलो सिएम कार्यक्रम सरकारी कर्मचारीले गुनासो गर्ने थलो बन्दै प्रदेशवासीका गुनासा र सुझाव भने महिनौसम्म पनि सम्बोधन भएनन्, जनताले फोन गर्नै छोडे।
दिनेश खबर अब विस्तारमा। शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीको गाडी प्रदेश सरकारले अपहरण शैलीमा नियन्त्रणमा लिएपछि संघीय शहरी मन्त्रालयसँगको सम्बन्ध बिग्रिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको निर्देशनमा शहरी विकासका कर्मचारी सवार रहेकै अवस्थामा अत्तरियाबाट गाडी नियन्त्रणमा लिएपछि शहरी विकास मन्त्रालय र सुदूरपश्चिम प्रदेशको सम्बन्ध बिग्रिएको हो। शहरी विकास तथा भवन निर्माण विभागले जिल्लामा रहेका गाडीहरूको मर्मत र अन्य विभिन्न ठाउँमा पठाउनका लागि बैतडीको गाडी पनि दशैंको समयमा काठमाडौँ लैजाने तयारी गरेको थियो। तर मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको निर्देशनमा प्रहरी प्रशासन लगाएर अत्तरियामा विभागका कर्मचारीलाई उतार्दै गाडी नियन्त्रणमा लिइएको थियो। संघीय सरकार र प्रदेश सरकारको समन्वयमा गाडी राख्न सकिने भए पनि अपहरण शैलीमा गाडी नियन्त्रणमा राखिएको शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदम मैनालीले बताउनुभयो। उहाँले सुदूरपश्चिम प्रदेश सरकारले अपहरण शैलीमा गाडी नियन्त्रणमा लिएकाले प्रदेश सरकारसँगको सम्बन्ध बिग्रेको स्वीकार गर्नुभयो। उहाँले शहरी विकास मन्त्रालयले सुदूरपश्चिमको विकास निर्माणका लागि विनियोजन गरेको बजेट पनि घटाउने तयारी भइरहेको स्वीकार गर्नुभएको छ। यता मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रमुख सचिव नारायण बिडारीले शहरी विकास बैतडीका प्रमुखले आफ्नो सरुवा भएपछि गाडी पनि सँगै लैजान खोजेकाले नियन्त्रणमा लिएको बताउनु भएको छ। गाडी नियन्त्रण गर्न मुख्यमन्त्रीको स्वकीय सचिवालयको टिम पनि परिचालन गरिएको थियो। समन्वय नगरी गाडी नियन्त्रण गरिए पनि संघीय शहरी विकास मन्त्रालयको सुदूरपश्चिम प्रतिको सोचाइ गलत भएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मैनालीको भनाई छ। शहरी विकास बैतडीको गाडी प्रदेशमै राख्ने नीतिगत निर्णय गराएर राख्न सकिने भए पनि अपहरण शैलीमा नियन्त्रण गर्दा सुदूरपश्चिमलाई नै घाटा हुने उहाँको भनाइ छ।
सरकारले तोक्ने धानको समर्थन मूल्य सुदूरपश्चिमका किसानहरूका लागि कागलाई बेल पाक्यो हर्षण विस्मात जस्तै बनेको छ। सरकारले धानको समर्थन मूल्य तोक्ने तर खरिदको जिम्मेवारी व्यापारीहरूलाई दिने गरेकाले सरकारी मूल्य किसानहरूका लागि हर्षण विस्मात जस्तै बनेको हो। खाद्य संस्थानले सुदूरपश्चिममा उत्पादनको 2% मात्रै धान खरिद गर्ने जनाएपछि सुदूरपश्चिमका किसानहरूले व्यापारीलाई सस्तो मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता बनेको हो। प्रत्येक वर्ष धान समर्थन मूल्य मात्र निर्धारण गर्ने सरकारले किसानबाट धान खरिद गर्न नसकेपछि किसानहरू मार्कामा परेका हुन्, जसले गर्दा सरकारले देखावटी र सस्तो लोकप्रियताका लागि धानको समर्थन मूल्य मात्रै तोक्ने गरेपछि किसानहरू निराश पनि भएका छन्। सहकर्मी कमल साउदको रिपोर्ट।
सरकारको धानको मूल्य तोक्ने तर खरिद नगर्ने परिपाटीका कारण सुदूरपश्चिमका किसानहरू मार्कामा परेका हुन्। सुदूरपश्चिममा औसतमा वार्षिक 7 लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ, तर सुदूरपश्चिमबाट खाद्य संस्थानले 10,000 मेट्रिक टन मात्र धान खरिद गर्ने बताएको छ। झन्डै 6,90,000 मेट्रिक टन सुदूरपश्चिमका किसानले व्यापारीहरूलाई बिक्री गर्नुपर्ने बाध्यता छ, तर व्यापारीहरू सरकारले तोकेको मूल्यमा पनि धान किन्न तयार नहुने भएकाले किसानहरूले सस्तो मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको छ। लम्किचुवा नगरपालिका वडा नम्बर 7 का किसान धनीराम चौधरी।
किसानमा आक्रोश त छँदैछ। दैविक प्रकोपले गर्दाखेरि यसपालिको धान खासै तपाईँको राम्रो हुन सकेको छैन। त्यसमा पनि तपाईँको नेपाल सरकारले किसानहरूलाई विभेदमा पारिएको छ। जुन किसानहरूले दिनरात रगत पसिना बगाएर जुन पाउनु पर्ने मूल्य हो त्यो मूल्य चाहिँ उहाँहरूले पाउन सकेका छैनन्।
विगतमा ढिलो गरी मूल्य निर्धारण हुने गरेकोमा सरकारले यस वर्ष असोज पहिलो साता नै समर्थन मूल्य तोकेको छ। सरकारले यस वर्ष मोटो धानको मूल्य प्रति क्विन्टल 2331, मध्यम धानको मूल्य 2460 रुपियाँ निर्धारण गरेको छ। तर खाद्य संस्थानले सुदूरपश्चिममा धान उत्पादनको 2% मात्र खरिद गर्ने भएपछि किसानहरूले सरकारले तोकेको मूल्य भन्दा 2-3% कम मूल्यमा व्यापारीहरूलाई धान बिक्री गर्नुपर्ने बाध्यता रहेको छ।
छैन, मूल्य छैन, सरकारले तोकेको छ, हामीले बजारमा 17-18 पनि पाउन बाँकी छ, होइन, वर्ष नै खेती गर्यो तर लास्टमा केही पनि आउँदैन, त्यही हो सरकारले दिएको रेट पनि हामीले पाइरहेको छैनौँ, त्यति दिन सकिँदैन, यति नै हो भन्छन्, त्यतिमा चित्त बुझाउनु पर्छ। हजुर, लागत पनि उठ्दैन।
धानको मूल्य हामीहरू पाएकै छैनौँ, खाद कति महँगो छ, जोताई कति महँगो रहेछ, उनीहरू 1 रुपियाँ बढ्दा बित्तिकै 200 रुपियाँ बढाउँछन्, हाम्रो चाहिँ झन् घट्दै जान लागेको छ दिनकै। सरकारले पनि हेरेको छैन नि हामीलाई, त सबभन्दा त किसानलाई कति अप्ठ्यारो छ, बुझेको छैन नि सरकारले।
सरकारले मूल्य तोकिदिने तर खरिद नगर्ने परिपाटीका कारण लगानी सुरक्षित पार्न पनि समस्या भएको किसानहरू बताउँछन्। प्रदेश र स्थानीय सरकार आए पनि पुरानै ढर्रामा धानको मूल्य तोक्ने र किसानले उत्पादन गरेको धान व्यापारीहरूलाई खरिद गर्न लगाइने परिपाटीले निरन्तरता पाउँदा किसानहरू निराश छन्।
मुखले बोलेको कुरा सरकारले पुर्याइदियो, सरकार कहाँ पुग्थ्यो कहाँ पुग्थ्यो, मुखले एकतिर बोलिदिन्छ, जनता मरेका छन्, अहिले त मरेका छन् नि बिचारालाई, बिउ चाहिएको छ, मल चाहिएको छ, जोताइ चाहिएको छ, किसान त उसै मरेका छन्, जिउ नै मरिसके किसानको, त्यहाँ बाटो छैन यो देशमा, खरिद गर्नु पर्यो, हो जनताको घरमा आएर लो भाइ यो धान दिनुहोस्, यति नम्बरले लिनुहोस्, पैसा पनि सुविस्ता हुन्छ जनतालाई, हजुरको अब यहाँ कुनै के अर्थै छैन।
खाद्य संस्थानले जिल्लाको टिकापुर, भजनी, सुखर, जोशीपुर, मोहनपुर लगायत क्षेत्रमा खरिद केन्द्र काँटा राख्ने गरेको छ। खाद्य संस्थान र बिउ बिजन कार्यालयले मात्र सरकारले तोकेको मूल्यमा धान खरिद गर्दछ, तर सरकारी संस्थानले खरिद गर्ने धानको परिणाम सीमित छ। यता खाद्य संस्थान धनगढीका प्रमुख प्रेम नारायण भण्डारीको भनाई यस्तो छ,
सुदूरपश्चिमाञ्चलको हाम्रो पहाडी जिल्लाहरूमा खरिद गर्ने कुनै कार्यक्रम छैन। खरिद गर्ने कार्यक्रम भनेको यही कैलाली जिल्लामा हो र सँगसँगै उत्पादनको दृष्टिले अलि बढी उत्पादन हुने कञ्चनपुर पनि हो, र यसले गर्दाखेरि कैलाली र कञ्चनपुरमा खरिद हुने हो। यस हिसाबले हेर्दाखेरि हामीहरूको अब अहिलेसम्म यति नै ट्याक्क भन्ने त आएको, तै पनि 1,00,000 क्विन्टल झन् 10,000 म्याट्रिक टनको हाराहारीमा हामीले खरिद गर्ने यसपालिको कार्यक्रम छ भन्न।
सरकारले खरिद नगर्ने धानको मूल्य निर्धारण के का लागि गर्छ भन्ने प्रश्न पनि किसानहरूले गर्दै आएका छन्। न त व्यापारीहरूले सरकारी मूल्य अनुसार धान खरिद गरेका छन्, यो विषयमा समेत अनुगमन भएकै छैन। दिनेश एफएम 93.8 MHz लागि कमल साउद, धनगढी।
कैलाली कञ्चनपुरका चार नगरको असक्षमताका कारण अर्बौंको शहरी विकास आयोजना कार्यान्वयनमा चुनौती थपिएको छ। क्षेत्रीय शहरी विकास आयोजना लागू भएको 1 वर्षभन्दा बढी भइसक्दा समेत कैलाली र कञ्चनपुरका चारवटा नगरले सडकको क्षेत्राधिकार खाली गर्न र फोहोर मैला व्यवस्थापनका लागि जग्गा खोज्न समेत बाँकी रहेको छ। क्षेत्रीय शहरी विकास आयोजना लागू भएको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका तथा कञ्चनपुरको शुक्लाफाटा र भीमदत्त नगरपालिकाहरूले सडकको आयोजना अन्तर्गत निर्माण गर्ने सडकको क्षेत्राधिकार खाली गर्न बाँकी छ भने फोहोर मैला व्यवस्थापनका लागि जग्गा प्राप्तिको प्रक्रिया पनि अलपत्र परेको हो। आयोजना कार्यान्वयनका लागि ऋण लगानी गरेको एसियाली विकास ब्याङ्कले आयोजना कार्यान्वयनका लागि फोहोर मैला व्यवस्थापन केन्द्रलाई अनिवार्य शर्त राखेको छ र चार नगर भने अहिलेसम्म फोहोर मैला व्यवस्थापनकै लागि जग्गा खोज्न समेत असफल भएका छन्। कैलाली कञ्चनपुरका चार नगरको असक्षमताका कारण अर्बौंको क्षेत्रीय शहरी विकास आयोजना असफल हुने खतरा बढ्दै गएको छ। सुनौ सहकर्मी नवराज पनेरुको रिपोर्ट।
हाम्रो शर्त चाहिँ के छ भने त्यो सोलिड वेस्टको अगाडि नबढेन, अरू काम अगाडि नबढाउने भन्ने एउटा शर्त रहेछ क्या त्यहाँ हाम्रो मिसनमा। त्यो भएर सोलिड वेस्टको कुनै पनि नगरपालिकामा अहिलेसम्म जग्गा प्राप्त भइसकेको छैन। टेन्टेटिभ यो साइडमा गर्ने भन्ने चाहिँ भयो त अब स्थानीय तहकै हो। अब त्यो हुन नसक्दाखेरि भोलि प्रोजेक्ट नै ड्रप हुने खतरा पनि हुन सक्छ क्या। फेरि
क्षेत्रीय शहरी विकास आयोजनाका प्रमुख सुरेश वागले झन्डै 10 अर्बको क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत अनिवार्य शर्तका रूपमा राखिएको सबैभन्दा महत्वपूर्ण मानिएको फोहोर मैला व्यवस्थापनका लागि
आज्ञा प्राप्ति गर्न नगरहरूले गरेको ढिलाइले आयोजना कार्यान्वयनमा चुनौती थपिएको बताउँदै चारवटा नगर मध्ये साविकको झलाली पिपलाडी अर्थात अहिलेको सुगलाफाटा नगरपालिकाले जग्गा प्राप्तिको प्रक्रिया सबैभन्दा छरितो गरे पनि अन्य नगर आयोजना कार्यान्वयन भएको एक वर्षसम्म पनि जग्गा खोज्नमै अल्झिएका छन्। फेरि क्षेत्रीय शहरी विकास आयोजनाका प्रमुख वाग्ले
हाम्रो डिजाइन फेजमै छौँ, डिजाइनको कामहरू भइरहेछ, कन्सल्टेन्टहरूबाट सर्वे सकिसकेका छ, राइट अफ वेहरूको समस्या छ, अनि त्यसपछि सोलिड वेस्टको पनि अहिलेसम्म साइट फाइनल गर्न सकिया छैन। सोलिड वेस्ट नगरेसम्म अरू काम अगाडि नबढाउने भन्ने हाम्रो अब डोनरको शर्त छ। त्यसै भएर डिजाइनको पार्ट चाहिँ काम चाहिँ भइरहेछ, सडकको चाहिँ मेन त्यसमा पनि अलिकति यो रिसेटलमेन्ट अब यो धेरै घरहरू पर्ने होइन, अब यदि बिल फेस क्षतिपूर्ति दिएर मात्रै हटाउने भन्छ, त्यस्तै समस्याले गर्दाखेरि अलिकति काम अगाडि धेरै अगाडि बढ्न सकेको छैन।
चारवटै नगरमा आयोजना लागू हुनु पूर्व नै एडिबीको टोली र परामर्शदाता कम्पनीले पटक पटक आन्तरिक तयारी सक्न सम्बन्धित नगरपालिका र उपमहानगरपालिकालाई आग्रह गरिसकेका थिए। चारवटै नगरलाई आन्तरिक तयारी पूरा गर्नका लागि गत वर्षको तिहारसम्मको समय दिइएको थियो, तर अर्को तयार आउँदा पनि त्यो तयारी पूरा भएको छैन। नगरहरूले फोहोरमैला व्यवस्थापनका लागि जग्गा खोज्ने प्रयास गरे पनि असफल भएका छन् भने सड़कको क्षेत्राधिकार खाली गर्न शुरूआत नै भएको छैन। नगरलाई आन्तरिक तयारी सक्न पटक पटक आग्रह गरे पनि ढिलाइ गरेका कारण अरबौंको योजना पछाडि धकिलिने सम्भावना बढ्दै गएको बताउँदै परामर्शदाता कम्पनीका निर्देशक अनिल नेपाल
साइट जुन जुनको दिया छ, अब रोड र ट्रेन र ब्रिज बिल्डिङ चाहिँ ठिकै टाइममा छ, एक दुई महिना मात्रै डिले होला। मेन सलिड वेस्टकै कुरा है, सलिड वेस्टको लागि साइट जुन दिनुपर्ने, अब साइट नदिएको कारणले त अब साइटै छैन भने त डिजाइनै हुँदैन, त्यसले गर्दाखेरि अब साइटको प्रब्लम हो। साइटको लागि त अब नगरपालिकाले नै एभाइलेबल गराइदिने हो, नगरपालिकाले यो जग्गा छ भनेपछि त्यसमा डिजाइन गर्ने काम हाम्रो हो।
क्षेत्रीय शहरी विकास योजना अन्तर्गत धनगढी सहित चारवटै नगरमा निर्माण गरिने 106 किलोमिटर सडक क्षेत्राधिकार खाली गर्न पनि सबैभन्दा चुनौती छ। क्षेत्रीय शहरी विकास आयोजनाका लागि छनौट भएका सड़क कालोपत्रे मात्र गरिने छैन कि सड़कमा सबै पूर्वाधार पनि निर्माण गरिनेछन्। उक्त सड़कमा फुटपाथ साइकल लेन पनि छुट्टै हुनेछ भने सड़कको दुवैपट्टि वृक्षारोपणका लागि पनि ठाउँ खाली छोडिनेछ। सड़क निर्माण गरेको केही दिनमै खानेपानीका पाइप गाड्नका लागि भत्काउनु पर्ने अवस्था रहेकोमा खानेपानीका पाइपका लागि पनि ठाउँ खाली छोडेर सड़क निर्माण गरिनेछ। चारवटै नगरमा अहिलेसम्म आएको सबैभन्दा ठूलो बाढीलाई आकलन गरी नाली निर्माण गरिनेछ भने सड़कमा पानी जम्न नपाउने गरी निर्माण गरिनेछ। त्यसैले चारवटै नगरले सड़क निर्माणका लागि जति फराकिलो क्षेत्र बनाउन सकियो त्यति नै व्यवस्थित सड़क बन्ने परामर्शदाता कम्पनीको भनाइ छ। तर वर्षौंसम्म पनि फोहोरमैला व्यवस्थापनका लागि जग्गा प्राप्ति गर्न नसकेका स्थानीय तहले सड़कमा बनेका संरचना भत्काउन सक्लान् भन्ने प्रश्न पनि थपिएको छ। फेरि एकपटक क्षेत्रीय शहरी विकास योजनाका प्रमुख सुरेश वाग्ले
कस्ट बढाएको छ क्या अलिकति, अनि हामीले मिनिमम रिक्वायरमेन्ट मिट हुने गरेर यति दामै बनाउनुपर्छ भनेर त्यहाँ पठाइसकेका छौँ हामीले यहाँबाट डिजाइन फाइनल गरेर पिसीहरूले अब एडिबीको सहमतिको प्रक्रियामा होला सायद त्यहाँबाट।
फोहोरमैला व्यवस्थापनका लागि जग्गा खोजिदिनु पर्ने, सड़कको चौडाई तय गरिदिने, सड़कमा परेका घरहरूबाट आउने विवाद समाधान गरिदिनु पर्ने लगायतका जिम्मेवारी चारवटै नगरको छ। तिनी जिम्मेवारी पूरा गर्न आयोजना कार्यालय र परामर्शदाता कम्पनीले वर्षौंदेखि ताकेता गर्दै आएका छन्। फोहोरमैला व्यवस्थापन केन्द्र नभएसम्म आयोजना नै कार्यान्वयन नहुने शर्त हुँदा पनि नगरहरूले गरेको लापरवाहीले अरबौंको आयोजना कार्यान्वयनमा चुनौती थपिदिएको हो। दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु धनगढी।
तपाईँ सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ। अब एकैछिन ब्रेकको पालो। ब्रेकपछि समाचारमा स्वागत छ। अब अन्य प्रसंगहरू। सुदूरपश्चिम प्रदेश सरकारले शुरू गरेको हेलो सीएम कार्यक्रम प्रभावकारी हुन सकेको छैन। आम प्रदेशवासीले टेलिफोन मार्फत सोझै मुख्यमन्त्रीलाई गुनासा सुनाउन सक्ने गरी सञ्चालन गरिएको हेलो सीएम कार्यक्रम कर्मचारीमुखी भए पनि प्रभावकारी हुन नसकेको हो। हेलो सीएम कार्यक्रममा सबैभन्दा बढी विकास निर्माणसँग सम्बन्धित गुनासा आउँछन्, तर ती गुनासा सम्बोधन गर्न मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यले असफल देखिएको छ। कर्मचारीले गर्ने गुनासा फटाफट सुनवाई हुने गरे पनि सर्वसाधारणले विकास निर्माण लगायतका विभिन्न विषयसँग सम्बन्धित गुनासा भने कागजमै सीमित भएका छन्, जसले गर्दा सुदूरपश्चिमवासीले हेलो सीएम कार्यक्रममा सहभागिता जनाउनै छाडेका हुन्। सहकर्मी जनक विष्टको रिपोर्ट।
सुशासन कायम गर्दै जनसेवालाई प्रभावकारी बनाउने उद्देश्य सहित सुदूरपश्चिम प्रदेश सरकारले जनताका गुनासा र सुझाव टिपोट गर्न गत जेठमा तामझामका साथ शुरू गरेको हेलो सीएम कार्यक्रम प्रभावकारी हुन नसकेको हो। हेलो सीएम कार्यक्रम शुरू भएको 6 महिनाको अवधिमा टेलिफोन मार्फत 157 र 25 लिखित गुनासा र सुझाव मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा संकलन भएका छन्। विभिन्न विषयसँग सम्बन्धित 182 गुनासा प्राप्त भए पनि जनसरोकारका विषयमा गरिएका गुनासा र सुझावहरू कार्यान्वयन कार्यान्वयन हुन नसकेका हुन्। मुख्यमन्त्रीको कार्यालयले सम्बन्धित मन्त्रालयलाई गुनासो सम्बोधनका लागि भन्दै निर्देशनात्मक पत्राचार गर्ने गरे पनि हालसम्म के कति गुनासा सम्बोधन भए भन्ने तथ्याङ्क भने राखेको छैन। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका शाखा अधिकृत गम्भीर सिंह विष्ट
विशेष त बढी जसो चाहिँ विकास निर्माण सम्बन्धी सरोकार राख्ने, अब विद्युत, खाने पानी, बाटो यस्ता निर्माण सम्बन्धी कार्यहरू फोनको माध्यमबाट, अब आफै स्वयं निवेदनबाट, भेलोसिएमको डाइरेक्ट कलबाट चाहिँ यसरी गुनासाहरू आउने गरेका छन्। त्यसले हामीले तत्कालै सम्बन्धित मन्त्रालयमा पठाउने र उहाँहरूले पनि यसको कारवाही चाहिँ अगाडि बढाइएको भनेर हामीहरूलाई बोधार्थको रूपमा आउने गरेको छ। यो गर्यो भनेर चाहिँ एक्ज्याक्ट डाटा त छैन।
जनगुनासा सुन्न सञ्चालन गरिएको हेलो सिएम कार्यक्रममा सरकारी कर्मचारीले पनि गुनासो टिपोर्ट गर्न थालेपछि जनताका गुनासा ओझेलमा परेका हुन्। अहिलेसम्म सबैभन्दा बढी विकास निर्माणसँग सम्बन्धित गुनासा आए पनि ती गुनासा सम्बोधन भएका छैनन्। तर कर्मचारीले गर्ने गुनासा भने प्रदेश सरकारले फटाफट सम्बोधन गरिरहेको छ। कर्मचारी र विकास निर्माणसँग सम्बन्धित 54 मध्ये 4 गुनासा मात्रै सम्बोधन गर्न सकेको भौतिक पूर्वाधार विकास मन्त्रालयका नायब सुब्बा रामचन्द्र भट्ट।
हामीसँग अहिलेसम्म 54 उहाँहरू उजुरी संख्या पुगेको, यसमा चाहिँ मन्त्रालयबाट सम्बन्धित फर्चुटको लागि 52 पठाएको, यस मन्त्रालयमा सम्बन्धित निकायबाट जवाब चाहिँ 4 मात्र आएको। जवाब आउनेमा कर्मचारी सम्बन्धीमा, अनि अलिकता यातायातको इक्विपमेन्ट सम्बन्धमा, र अनि त्यसपछि सामान्य उजुरी सम्बन्धीमा।
विकास निर्माणसँग सम्बन्धित गुनासाका विषयमा पनि सम्बन्धित कार्यालयलाई जवाब माग सहित समाधान गर्न पत्राचार गरिएको दावी मन्त्रालयले गरेको छ। तर जवाब नआएपछि दोस्रो पटक पत्राचार भने गरेको छैन। यता प्रदेशको सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट कार्यान्वयन गर्न भनी आएका केही गुनासा सम्बोधन भइसकेको दावी गरेको छ। तर त्यसमा पनि बढी जसो कर्मचारीकै गुनासा रहेका छन्। सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत विनोद कर्माचार्य।
जनरली अब शिक्षा सम्बन्धी बढी थियो 6 जति, स्वास्थ्यको 5, अनि अब कतैमा तलब भुक्तानी सम्बन्धी कुराहरू थियो होइन, तलब पाइएन भन्ने कुराहरू थियो, कर्मचारी तलब हामीले समयमा तलब पाइएन भन्ने कुराहरू थियो, कसैको चाहिँ अब कर्मचारीको अब व्यवस्थापनमा भएका कुराहरू थिए होइन।
सेवा सुविधा बढाउनमै केन्द्रित भएको आरोप खेप्दै आएको सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गरेको हेलो सिएम कार्यक्रम पनि जनताभन्दा कर्मचारीका गुनासामा केन्द्रित भएपछि जनगुनासा छायामा परेका छन्। गुनासो सम्बोधन नहुने भएपछि जनताले गुनासो गर्न छोडिसकेका छन्। गत असोज 24 गतेदेखि त हेलो सिएम कार्यक्रममा एउटा पनि जनगुनासो नआएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि जनक विष्ट तनगढी। स्थानीय तहमा स्थापना भएका स्वास्थ्य शाखाहरूले कर्मचारी र भौतिक संरचना अभावमा काम गर्न समस्या भएको बताएका छन्। कैलालीको लम्कीचुहा नगरपालिकाकी स्वास्थ्य संयोजक जयन्ती विसीले कर्मचारी अभावमा स्वास्थ्य शाखाको काम प्रभावकारी बनाउन नसकिएको बताउनुभयो। औषधि आपूर्तिदेखि लिएर शाखा व्यवस्थापनको काम आफैले गर्नु परेकाले काम गर्न समस्या भएको उहाँको भनाइ छ। यस्तै मौन्याल गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक दिपेन्द्र बुढाले कर्मचारी अभाव हुँदा औषधि ढुवानी गर्न चुनौतीपूर्ण रहेको बताउनुभयो। धेरै स्थानीय तहले भौतिक संरचनाको अभावमा औषधि स्टोर गर्न समेत समस्या भएको गुनासो गरेका छन्। दिनेश खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
ब्रेकपछि समाचारमा स्वागत छ। अब अन्य प्रसंगहरू। सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढीमा टोयोटाको सोरुम सञ्चालनमा आएको छ। धनगढीको चटकपुरमा रहेको सोरुमको सोमबार एक कार्यक्रमका बीच उद्योग वाणिज्य संघ महासंघका पूर्व केन्द्रीय सदस्य तथा सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमालले उद्घाटन गर्नुभयो। ग्राहकको सेवालाई मध्यनजर गर्दै धनगढीमा सोरुम सञ्चालनमा ल्याइएको सञ्चालक देवी दत्त भट्टले बताउनुभयो।
मासिक 1,25,000 भारतीय रुपैयाँको जागिर छोडेर घर फर्किँदै धनगढीको चटकपुरमा एकजनाले रेस्टुरेन्ट सञ्चालन गर्नुभएको छ। कैलालीको चौमालाका नरेन्द्र विक्रम चन्दले भारतमा 20 होटेलमा काम गर्दै आफ्नो ठाउँमा फर्केर त्यही सिकेको सिपको सदुपयोग गर्नुभएको हो। धनगढीको चटकपुरमा रहेको स्पाइली रेस्टुरेन्टमा खानाका जुनसुकै परिकारहरूको नयाँ स्वाद चखाउन सकिने चन्दको दावी छ। भारतका विभिन्न सहरका होटेलमा सेफको रूपमा काम गर्दै त्यहाँ सिकेको सिपलाई उहाँले आफ्नै देशमा लगाउँदै खानाका विभिन्न नयाँ परिकारको स्वाद धनगढीमा दिने प्रयास थाल्नु भएको हो। हाम्रो स्तम्भ पौरखी हातमा रेस्टुरेन्ट मार्फत नयाँ स्वाद दिने प्रयास थाल्नुभएका नरेन्द्र विक्रम चन्दको बारेमा सहकर्मी सीताराम ओझाले तयार पारेको सामग्री।
चार 40 वर्षीय नरेन्द्र विक्रम चन्दको आधा उमेर अर्थात 20 वर्ष भारतमै बित्यो। बुवाको रोजगारी र भाइको पढाई भारतमै भएका कारण मुम्बई गएर शुरूआतका दिनमा होटेलमा वेटरको रूपमा उहाँले कामको शुरूआत गर्नुभयो। मुम्बईको 17 वर्ष बसाइमा उहाँ त्यहाँ खानाका परिकार बनाउने काममा 2 वर्षमै पोख्त बन्नुभयो। त्यसपछि नयाँ नयाँ परिकार बनाउनेतिर उहाँको ध्यान केन्द्रित भयो। पारिश्रमिक बढी दिने भन्दै उहाँको माग बढ्यो। त्यसपछि उहाँले पुनामा 3 वर्ष र बेङ्गलोरमा 6 महिना होटेलमै काम गर्नुभयो। भारत छोडेर आउनु अघि उहाँलाई 1.25 लाख भारतीय रुपियाँ मासिक पारिश्रमिक दिने भनिएको थियो, तर उहाँ त्यो पैसा भन्दा पनि आफ्नै ठाउँमा आएर केही गर्नुपर्छ भन्ने सोचेर घर फर्कदै धनगढीको चटकपुरमा स्पाइसी रेस्टुरेन्ट सञ्चालनमा ल्याउनु भयो।
इन्ट्रेस्टको कुरा आफूमा सोचाइ हो, धेरै जस्तो अमेरिका गएर फर्केर नेपालमा काम गरेर राम्रो राम्रो कन्ट्रीमा राम्रो राम्रो पोजिसन छोडेर आएर गरेर त्यो आफ्नो आफ्नो हो। बैसी मान्छे के हुन्छ भनेपछि एउटा लग्जरियस लाइफ हेर्छ, उहाँको सुविधा सम्पन्न हेर्छ, गाडी सस्तोमा पाउँछ, अनि भनेको बेला जे जस्तो सहयोग चाहियो या ट्रिटमेन्ट चाहियो त्यो पाउँछ। कोही त्यसको पछाडि लाएर हामी बस्छौँ, कोही होइन आफ्नो डिस्ट्रिक्ट गरौँ भन्ने गरेर मान्छे चाहिँ फर्किन्छ र आफ्नो ठाउँमा आज नभने भोलि छोरा छोरी आफूले नगर्नु छ भने आउने पिँढीले चाहिँ केही न केही बाटो पाउँछ, आफ्नो बाटो देखायो भने त्यो आशाले फर्किने हो कि। अनि हामीले पनि केही गर्ने केही गर्छौँ अगाडि, आफ्नो समाजमा पनि केही कुराहरू देखाउँछौँ भन्ने कुरा एउटा त्यो एउटा आशा हुन्छ। त्यसमा केही हामीले पनि बेनिफिट हुन्छ, सबैको एउटा स्वार्थ हुन्छ।
रेस्टुरेन्ट सञ्चालन गरेको 2 वर्ष हुन लागेको छ, तर त्यसबाट सोचे जति आमदानी नभए पनि खर्च जसो तसो चलिरहेकोमा उहाँ सन्तुष्ट हुनुहुन्छ। नयाँ नयाँ स्वादका परिकार दिन सक्ने क्षमता चन्दसँग छ। कबाब करी र मेक्सिकन खानाका परिकारमा निकै दखल राख्नुहुने उहाँले सबै परिकारका खानाहरू सामान पाएमा धनगढीमै बनाएर ग्राहकहरूलाई दिन सक्ने बताउनुहुन्छ।
काम गर्दै गर्दा सिकिन्छ भन्ने कुराहरू भएर त्यहाँ राम्रो फ्युचर छ भन्ने कुराहरू, धेरै जस्तो साथीहरू विदेश पनि गएर सँगै काम गर्न, तर आफूले विदेश जानुभन्दा पनि धेरै प्रकारको खानाहरू सिक्ने इन्ट्रेस्ट थियो, त्यो हिसाबले त्यहाँ ठाउँ घुमेर त्यो खानाहरू सिकियो। इन्डियन खानाहरूमा साउथ इन्डियन खाना, गुजराती खाना, महाराष्ट्रियन खाना भन्नाले महाराष्ट्र भन्ने बम्बई, गोवा, बेङ्गलोरियन खाना, मुगलाई खाना, पन्जाबी खाना, औधी फुड्स, कबाबहरू, बिरयानीहरू, इन्डियन कुजिन जहाँबाट उनी पनि गर्न सकिन्छ राम्रो। प्लस चाइनिज खाना सिकियो, पोन्टी खाना सिकियो, मेक्सिकन खाना सिकियो, बेस धेरै कुराहरू सिकियो। सिक्न त अब त्यो यहाँ त्यो अप्सन छैन, यहाँ देखाउने मौका पनि पाउँदैन, त्यो इमिग्रेन्टहरू पाउँदैन।
उहाँसँगै काम गर्ने धेरै साथीहरू भारत छोडेर विदेश पनि गए, तर उहाँलाई बुढेसकालमा फर्किनुभन्दा समयमै फर्किएर आफ्नै ठाउँमा केही गरौँ भन्ने इच्छा जाग्यो। सन्ततिको भविष्यलाई पनि प्यारो ठानेर उहाँ सोचेको भन्दा चाँडो घर फर्किनु भयो र आफ्नै रेस्टुरेन्ट सुरु गर्नुभयो। उहाँलाई आफ्नो सिकेको सिप आफ्नै ठाउँमा लगाउँदा त्यसको आनन्दको अनुभूति बेग्लै भइरहेको छ।
बच्चाहरूको पनि उता इन्ट्रेस्ट भएन, त्यसपछि आफ्नो पनि बिस्तारै त्यो जब मैले गरेँ भनेको आफ्नो बच्चाहरूको फ्युचरको लागि, कसैको पनि प्यारेन्ट्सले सोच्ने पहिला बच्चाहरू, यदि मेरो बच्चाहरू त्यहाँ बस्दैन भनेपछि मैले पनि फर्किनु पर्छ, तर मेरो फर्किने उद्देश्य त हो, तर यति चाँडो फर्किला भन्ने थिएन। यहाँ आइसकेपछि अहिले यो उमेरमा अलिक केही नै भयो भने अहिले 10 चोटि लड्यो भने उठ्न सकिन्छ कि, जाँगर हुन्छ, जोस हुन्छ। बुढोपाको 50-60 वर्ष भइसकेपछि आएर यहाँ के गर्न सकिन्छ, त्यति बेला एउटा इन्ट्रेस्ट मरिहाल्छ, सबै कुरा मर्छ। अहिले त ल यहाँ फेल भयो भने अर्को ठाउँमा केही गर्न सकेला, या त फेरि रिटर्न गयो भने त्यो स्यालेरी प्याकेजहरू उहाँले चलिरहेको थियो त्यो कने भयो, अब गइदैन।
चन्दले रेस्टुरेन्ट सञ्चालन गरे पनि कामदार पाउन मुस्किल छ, त्यसैले पनि उहाँले श्रीमतीलाई काम सिकाउनु भएको छ। धेरै युवाहरू काम छैन भनेर विदेशिने गरेका छन्, तर चन्दको सुझाव छ काम सानोतिनो हुँदैन, कामलाई माया गर्न जानेमा जीवन चलाउनका लागि विदेशिनु पर्दैन।
दुनियाँको काम हो भन्ने काम यदि हामीले भन्नेको पछाडि लाग्यो भने भोलि घरबाट ननिक्लेर सुटबुट लगाएर हिँड्ने मात्रै हुन्छ, त्यसपछि त बाँच्न सकिन्न। कसले के भन्छ म त्यसलाई मतलब गर्दैन। यदि मैले आफ्नो काम गर्ने किन म बाहिर जब इन्डिया गएको थिएँ त्यति बेला म एउटा किचनमा सफा गर्थेँ, सिनियरहरू थिए उनीहरूको गाली सुन्थेँ, सबै कुरा सुन्थेँ भने चाहिँ म अहिले आफ्नो ठाउँमा के बोला, काम कुनै सानो हुँदैन। जति पनि सक्सेसफुल मान्छेहरू छन् या धनगढीमा व्यापारीहरू तिनीहरू एकैचोटि माथि भएको त होइन, तलबाट नै माथि गयो। पैसा कमाइसक्यो भने मान्छेले त्यो चिज आफ्नो लेभल भुलिनु हुँदैन, जमिन समातेर हिँड्दा बेस्ट हुन्छ र लामो समयसम्म मान्छे हिँड्ने राख्छ। कुनै काम गर्नलाई हिस्किचाउन भने चाहिँ त्यो मान्छे अगाडि गएर फेरि म ठुलो भने ठुलो के को लागि, जसले जे भयो भने काम नगरेर कोही पनि बाँच्ने होइन, सानो भयो भने ठुलो भयो भने काम त काम नै हो, त्यसलाई कामलाई इज्जत गर्नुपर्छ मेरो मान्यता त्यो।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि सीताराम ओझा धनगढी।
र नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोटीको आयोजनामा नागरिकको नजरमा मीडिया अध्ययन र संवाद कार्यक्रम दिपायलमा सम्पन्न भएको छ। नागरिकलाई कसरी मीडिया मैत्री बनाउने र मीडियालाई जनतासम्म पुर्याउनको लागि कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोटीले जनाएको छ। सो कार्यक्रममा डोटीका 9 स्थानीय तहका प्रमुख उपप्रमुख, नागरिक समाज, राजनीतिक दल, सुरक्षा निकाय र विभिन्न जनसरोकारवालाहरूको उपस्थिति रहेको थियो।
प्रसारणको अन्त्यमा प्रमुख खबर शीर्षकहरू पुनः एकपटक।
सरकारले तोक्ने धानको समर्थन मूल्य सुदूरपश्चिमका किसानहरूका लागि हर्षण विस्मात। सरकारी संस्थानले उत्पादनको 2% मात्रै धान खरिद गर्दा व्यापारीलाई सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता।
कैलाली कञ्चनपुरका चार नगरको असक्षमताका कारण अरुबौको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयनमा चुनौती। सडकको क्षेत्राधिकार खाली गर्न र फोहोर मैला व्यवस्थापनका लागि जग्गा खोज्नै बाँकी।
सहरी विकासको गाडी प्रदेश सरकारले अपहरण शैलीमा नियन्त्रणमा लिएपछि सङ्घीय सहरी मन्त्रालयसँगको सम्बन्ध बिग्रियो। सुदूरपश्चिमको विकास निर्माणका लागि विनियोजित बजेट घटाउने तयारी।
र सुदूरपश्चिम सरकारले सुरु गरेको हेलो सिएम कार्यक्रम सरकारी कर्मचारीले गुनासो गर्ने थलो बन्दै। प्रदेशवासीका गुनासो र सुझाव भने महिनौसम्म पनि सम्बोधन भएनन्। जनताले फोन गर्नै छोडे।
अवस्था सुदूरपश्चिमको विकासप्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्जसँगै अनलाइन र मोबाइलमा समेत एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबर सकियो। हाम्रो अर्को दिनेश खबर राति 10 बजे प्रसारण हुनेछ। तपाईँ नयाँ र ताजा खबरका लागि दिनेश एफएम सुन्दै र पल पलका अपडेटका लागि dineshkhabar.com पढ्दै गर्नुहोला। अहिलेलाई समाचार बुलेटिनबाट सहकर्मी रोशन भट्टसँगै जनक विष्ट पनि बिदा हुन्छु। नमस्कार। We'll be right back.